ऐसा सवम है, सफा नंबर 73 पर, उसका हेडिंग है फ़राइज़ दीनी का जामे तसव्वुर, जो मार्च सन 1985 में मुसलसल 6 रोज़ मरकज़ी अदम ख़ुदाम कुरान लाहौर के सालाना मुआज़रत कुरानी में ज़ेर बहस रहा, बाद लफ़्ज़ तरामीम के साथ डॉक्टर शाहरुख साहब। इसमें सफ़ा नंबर 74 पर फ़राइज़ दीनी का जामे तसव्वुर एक डायग्राम की शक्ल में दिखाया गया है, और उसके बाद सफ़ा नंबर 75 से तहरीर है मुख्तसर। बिस्मिल्लाह रहमान रहीम। फ़राइज़ दीनी का जामे तसव्वुर, तमहीद, इल्म और अमल। इंसानी शख्सियत के दो रुख हैं, एक इल्म दूसरे अमल। इस्लाम में इल्म से इल्म सही का मजहर आतम ईमान है, जबकि अमल सही की असास तसव्वुर फ़राइज़ पर कायम है। ईमान इंसान को इल्म हकीकत ही अता नहीं फरमाता, सही मुहर्रे के अमल भी देता है। इस एतबार से अव्वलीन अहमियत उसी की है। चाहे ईमान की माहियत, उसकी तफासील, उसके दरजात और उसके हसूल के ज़राए और उसके लवाजिम लवाजिम और समरात अहम तरीन मौजूआत हैं, लेकिन मौजूदा मुहाज़रात में असल बहस उन पर नहीं बल्कि तसव्वुर फ़राइज़ दीनी पर है। तीन असासी फ़राइज़। हर मुसलमान के असासी दीनी फ़राइज़ तीन हैं। नंबर एक, ये कि खुद सही मानों में अल्लाह का बंदा बने। इसके लिए चार असासी इस्तिलाहात हैं, इस्लाम, इताअत खुदा और रसूल, तकवा और इबादत। ये कैफियत इंसान में हमतन, हमा वक्त और हमा वजूह मतलूब हैं, ना कि जुज वक्त। इल्ला ये कि कभी गफलत के बायस या जज्बात की रौ में बहकर या माहौल के असरात से मगलूब होकर कोई गलत हरकत सरजद हो जाए तो उस पर फौरी तवज्जो अल्लाह के यहाँ मकबूल होगी। इसके बरक्स अगर जानबूझकर कोई एक मासियत भी मुस्तकिल तौर पर इख्तियार कर ली गई और उस पर इसरार हुआ तो उससे न सिर्फ तमाम नेकियों के ज़ाय चले जाने या हफ्ते आमाल का अंदेशा है, बल्कि इसका भी खतरा है कि अलमासी बरीदुल कुफ्र के मुताबिक ईमान बिल्कुल ज़ायल हो जाए और इंसान खुलूद फिन्नार का मुस्तहिक हो जाए, इल्ला ये कि हकीकी और वाकई इस्तिरार मौजूद। नंबर दो, दूसरे ये कि दूसरों को हक़ल मक़दूर इस्लाम की तबलीग करे और दीन की दावत दे। इसके लिए यूं तो बेशुमार इस्तिलाहात हैं, जैसे इंज़ार, तबशीर, तज़कीर, वाज, नसीहत, वसीयत, तालीम, तबयीन, तलकीन वगैरह, लेकिन अहम तर इस्तिलाहात चार ही हैं, यानी तबलीग, दावत, अमर बिल मारूफ, नहीं अनिल मुनकर और शहादत अलन्नास। ये खुद इंसान की अपनी शराफत और मुरवत का तकाजा भी है और अपनाए नौ की हमदर्दी और खैरख्वाही का तकाजा भी, लेकिन सबसे बढ़कर ये सैयदुल मुरसलीन मोहम्मद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम पर खत्म नबूवत का मंतकी नतीजा है कि अब ता क़याम क़यामत तमाम इंसानों पर अल्लाह और उसके रसूल की जानिब से इतमाम हुज्जत यानी शरी यानी शहादत अलनास की जिम्मेदारी बहसकत बनी उम्मत मोहम्मद अला साहिब अलैहिस्सलाम के कंधों पर है। तीसरे ये कि वह अल्लाह के कलमे की सरबुलंदी और अल्लाह ताला के दीन हक के बिलफेल क़याम और गलबे के लिए तन मन धन से कोशाम। इसके लिए कुरान हकीम की पाँच असासी इस्तिलाहात हैं, तकबीर रब, इकामत दीन, इजहार दीन हक, अल दीन कुल्लही, लियकून दीन कुल्लहू लिल्ला और लियकूम अन्नास बिलक़िस्त। हदीस नबवी में एक छठी इस्तिलाह वारिद हुई है, लितकूना कलिमतुल्लाही हियल उलिया, और तीन आम फहम ताबीरात हैं, क़याम हुकूमत इलाहिया, निफाज निज़ाम इस्लामी और इस्लामी इनकलाब। मुतज़क्करा बाला तीन फ़राइज़ की बाहमी नस्बत और उनका ईमान और इस अरकान इस्लाम के साथ रब्त रब्त ताल्लुक़ एक ऐसी से मंजिला इमारत की मिसाल से खूब वाज़ेह हो जाता है, जिसकी नंबर एक ज़ेर ज़मीन बुनियाद है जो नज़र नहीं आती, लेकिन पूरी इमारत की मजबूती और पायदारी का दार मदार उसी पर है। नंबर दो, उसी बुनियाद का एक हिस्सा ज़मीन से बाहर जो नज़र आता है, जिसे उर्फ़ आम में कुर्सी और अंग्रेज़ी में प्लिंथ कहते हैं। नंबर तीन, पहली मंजिल पर सिर्फ चार सतून हैं, दीवारें तामीर नहीं की गईं। जाहिर है कि ऊपर की पूरी तामीर का वज़न उन्हीं के ज़रिए बुनियाद तक पहुँचता है। नंबर चार, सतूनों पर पहली छत कायम है। नंबर पाँच, दूसरी छत भी अगरचे उन सतूनों ही पर कायम है, लेकिन दीवारों की तामीर के बायस सुतून नज़र नहीं आते। इसके ऊपर तीसरी और आखिरी छत है,
اور اس کا بھی معاملہ یہی ہے۔
اس مثال میں زیر زمین بنیاد ایمان کا تصدیق بالقلب والا حصہ یعنی یقین قلبی ہے، بے بنیاد کا نظر آنے والا حصہ اقرار باللسان یعنی کلمہ شہادت، جیم چار ستون چار عبادات کی نمائندگی کرتے ہیں یعنی نماز، روزہ، زکوٰۃ اور حج، پہلی چھت اسلام، اطاعت، تقوی اور عبادت کی نمائندگی کرتی ہے، دوسری چھت تبلیغ، دعوت، امر بالمعروف، نہی عن المنکر اور شہادت الناس سے عبارت ہے، اور تیسری اور آخری چھت تکبیر رب، اقامت دین، اظہار دین، الہی کلمۃ اللہ یا قیامت حکومت الہیہ کی مظہر ہے واللہ اعلم۔ تین لوازم، ان تین اساسی فرائض سے عہدہ برا ہونے کے لیے تین لوازم لابد منہ ہیں۔ نمبر ایک دوام جہاد فی سبیل اللہ جس کا ظہور، نمبر ایک فریضہ اول کے ضمن میں نفس امارہ، نمبر دو شیطان لعین اور اس کی ضروریت سلبی اور معنوی، اور نمبر تین بگڑے ہوئے معاشرے کے غلط رجحانات اور دباؤ کے خلاف جد و جہد اور زور لگانے کی صورت میں ہوتا ہے، اور حدیث نبوی کے روح سے یہی افضل الجہاد ہے۔ فریضہ ثانی کے ضمن میں دعوت و تبلیغ کے لیے جان و مال کھپانے کی صورت میں ہوتا ہے، اور فریضہ ثالث کے ضمن میں سر دھڑ کی بازی لگانے اور جان ہتھیلی پر رکھ کر باطل قوتوں سے بالفعل اور بالید پنجہ آزمائی کرنے کی صورت میں ہوتا ہے، جس کے لیے تن من دھن لگانا لگا دینے کا عزم حتیٰ کہ جان دے دینے کی آرزو کا ہونا لازمی ہے۔ گویا جہاد کی پہلی منزل مجاہدہ مان نفس اور آخری منزل قتال فی سبیل اللہ ہے۔ واضح رہے کہ اسی کا منفی پہلو ہجرت ہے، چنانچہ اس کی بھی پہلی منزل انتا جرا ما کرہا ربک ہے، اور آخری یہ کہ اقامت دین کی جد و جہد میں وقت آنے پر گھر بار، مال و منال اور اہل و عیال کو چھوڑ کر نکل جائے۔ جہاد کی پہلی دو منزلوں کے لیے اعلیٰ و ہتھیار قرآن مجید ہے یعنی جہاد بالقرآن، چنانچہ مجاہدہ ماں نفس کا مؤثر ترین ذریعہ قرآن کے ساتھ قیام اللیل یا تہجد اور دعوت و تبلیغ کا پورا عمل بھی قرآن حکیم ہی کی اساس پر اور اسی کے ذریعے ہونا چاہیے۔ تیسری اور آخری منزل پر عہد حاضر میں جہاد بالجد کی موضوع ترین صورت فواہش و منکرات کے خلاف پرامن مظاہرے ہیں، لیکن اس میں نوبت فقہائے کرام کے طے کردہ شرائط کے تحت قتال یعنی جہاد بالسیف تک بھی آ سکتی ہے۔ نمبر دو لزوم اجتماعیت جس کا تقاضا فریضہ اول کے ضمن میں صرف صحبت و صحبت صالح وفاوائے کنو ما صادقین سے پورا ہو سکتا ہے، اسی طرح فریضہ ثانی کے ضمن میں درسگاہوں، اداروں، انجمنوں اور سوسائٹیوں سے پورا ہو سکتا ہے، اسی طرح فریضہ ثالث کے ضمن میں سم و طاعت فی المعروف کے ٹھیٹھ اسلامی اور عسکری اصول پر مبنی جماعت کے بغیر پورا نہیں ہو سکتا، اور یہی مراد ہے حضور صلی اللہ علیہ وسلم کے ان الفاظ مبارکہ سے کہ امرکم بخمس بالجماعت والسمع والطاعت والہجرت والجہاد فی سبیل اللہ، رواہ احمد و ترمذی عن الحارث الاشعری رضی اللہ عنہ۔ نمبر تین بیعت، جو پہلے دو فرائض کے ضمن میں بیعت سلوک و ارشاد کی صورت میں کفایت کرتی ہے، لیکن فریضہ ثالث کے ضمن میں بیعت سمع و طاعت فی المعروف کی صورت لازمی و لابدی ہے، چنانچہ اسی کی جانب اشارہ ہے مسلم شریف کی روایت عن عبداللہ ابن عبد المعاف رضی اللہ تعالی عنہما میں، جس میں حضور صلی اللہ علیہ وسلم کے یہ الفاظ مبارکہ وارد ہوئے ہیں کہ مم ماتا بلیس فی عنقہی بیعتن ماتا میتتن جاہلیہ۔ اس کے لیے دو ہی صورتیں ممکن ہیں، نمبر ایک اگر کم سے کم شرائط و معیار رات پر پورا اترنے والا صحیح اسلامی نظام قائم ہے تو اس کے سربراہ سے بیعت سمع و طاعت فی المعروف ہوگی، اور نمبر دو اگر ایسا نہیں ہے تو صحیح اسلامی نظام حکومت کے قائم کرنے کے لیے جدوجہد کرنے والی جماعت کے امیر کے ہاتھ پر بیعت سمع و طاعت ہوگی۔ تیسری ممکنہ صورت صرف ایسے عظیم اور شدید فتنے میں ہو سکتی ہے جس میں حدیث نبی صلی اللہ علیہ وسلم میں وارد الفاظ کے مطابق سویا ہوا شخص جاگنے والے سے بہتر ہو، بیٹھا ہوا شخص کھڑے ہونے والے سے بہتر ہو، اور کھڑا رہنے والا شخص چلنے والے سے بہتر ہو۔ اعاذنا اللہ من ذالک۔ نتیجہ، انجمن خدام القرآن کا مقصد ہے جہاد بالقرآن، یہی وجہ ہے کہ سن 72 میں اس قیام کے وقت کہ جو اغراض و مقاصد معین ہوئے وہ یہ تھے: عربی زبان کی تعلیم و ترویج، قرآن مجید کے مطالعہ کی عام ترغیب و تشویق، علوم قرآنی کی عمومی نشر و اشاعت، ایسے نوجوانوں کی مناسب تعلیم و تربیت جو تعلیم و تعلم قرآن کو مقصد زندگی بنا لیں، اور نمبر پانچ ایک ایسی قرآن اکیڈمی کا قیام جو قرآن حکیم کے فلسفہ و حکمت کو وقت کی اعلیٰ ترین علمی سطح پر پیش کر سکے، اور نمبر دو تنظیم اسلامی ہے جملہ دینی فرائض کی انجام دہی بالخصوص اقامت دین یا اسلامی انقلاب کے لیے بیعت ہجرت و جہاد فی سبیل اللہ و سمو طاعت فی المعروف پر مبنی خالص دینی جماعت۔ اور اس کے آخری پیج پر ایڈریسز ہیں، تنظیم اسلامی پاکستان 67 علامہ اقبال روڈ گڑی شاہ لاہور 54000، یہ پوسٹل کوڈ ہے، اور فون نمبرز ہیں 042 لاہور کا کوڈ ہے، اور پھر اس کے بعد 3629-3939، دوسرا نمبر ہے 3633-6638، اور تیسرا نمبر ہے 3631-6638، اور فیکس 0423627-1241، اور ای میل ہے markaz@tanzeem.org markaz@tanzeem.org، اور ویب سائٹ کا ایڈریس ہے www.tanzeem.org۔